This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्कार अनि हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम युवा संसारमा तपाईँको साथमा छु म लोक सफल
र म विकास दमला.
हजुर, यो कार्यक्रम चाहिँ प्रत्येक हप्ताको आइतबार 5:30-6 बजीसम्म यानि कि भनौँ 5:30-6:30 चाहिँ तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम. पूर्ण एक घण्टा नेपाली भाषाको यो कार्यक्रम र त्यसपछि पनि अर्को नेपाली भाषाकै कार्यक्रम तपाईँले सुन्न सक्नुहुनेछ. भोइस अफ सङ्गीला रेडियो लिएर अन डिजिटल रेडियो अनलाइन एन्ड 101.5 FM सुनिराख्नु भएको यो कार्यक्रम तपाईँले विभिन्न माध्यमबाट सुन्न सक्नुहुनेछ.
र तपाईँले अहिले हामीलाई सुनिरहनु भएको छ अनियरबाट भने अनियरबाट त भइहाल्यो. अर्को भनेको तपाईँले हामीलाई
आइपीए जर्नल डट कमबाट
पनि सुन्न सक्नुहुनेछ र हामीलाई अनलाइनबाट रेडियो एडलेट डट एडियु डट एयुबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ.
मजाले युवा संसार लगन गरेर फेसबुकबाट पनि तपाईँले धेरै कुराहरू जानकारी लिन सक्नुहुन्छ. कहाँ कस्तो अवस्थामा कसरी सुन्न सक्ने भन्ने कुरा पनि तपाईँले जानकारी लिन सक्नुहुन्छ यो कार्यक्रमको बारेमा.
अनि हाम्रो आफ्नै वेबसाइट www.yuvasansar.com त तपाईँले संसारभर जुनै कुनामा जुनै समयमा पनि हामीलाई अनलाइन सुन्न सक्नुहुनेछ.
हजुर, यो तपाईँ हाम्रो कार्यक्रमको बारेमा कसरी सुन्न सक्नुहुन्छ भन्ने सम्बन्धमा जानकारी दिउँ र आज हामी कार्यक्रममा के प्रस्तुत गर्नेछौँ भन्ने सम्बन्धमा पनि हामी जानकारी दिनेछौँ. कार्यक्रममा हामी प्रस्तुत गर्नेछौँ एउटा इन्टरभ्यू अन्तर्वार्ता
र जो चाहिँ हाम्रो एकदमै अहिले हाम्रो साक्षी भन्ने एउटा नयाँ उपन्यास लेखेर हाम्रो भुटानी समाजमा चाहिँ चर्चा बटुलिरहनु भएको छ र उनै हाम्रा प्रोफाउन्ड राइटर श्री वाइएन चम्लगाईसँगको एउटा एक्सक्लुसिभ इन्टरभ्यू.
त्यसपछि फेरि हिजो मात्रै एनुअल डे 6th एनुअल सेटलमेन्ट डे सम्पन्न भएको छ, त्यो सम्बन्धी एउटा छोटो रिपोर्ट
र त्यस पछाडि हामीसँग बुद्ध जयन्ती सम्बन्धीको हामीसँग एनाउन्समेन्ट पनि हुनेछ.
पक्कै पनि विकास, आज भने हामी कार्यक्रममा धेरै धेरै जानकारीहरू पनि लिएर आएका छौँ. त्यसमा समय रहेमा अरू पनि हामीसँग जानकारी धेरै नै छन् हामी हाम्रो हातमा र साथमा साङ्गीतिक मिठास त हामीसँग सधैँ छन्, तपाईँलाई सुनाउने नै छौँ. अब सुरु गरौँ कार्यक्रममा एउटा गीतबाट, जुन गीतको बोल रहेको छ तिम्रो लागि भन्ने गीत बितेका पल फिल्मबाट.
So
हजुर, छैटौं वार्षिक बसोबास दिवस कार्यक्रममा स्वागत नाचको रूपमा यो गीत प्रस्तुत भएको थियो। विगत छ वर्षदेखि साउथ अस्ट्रेलियामा पुनर्वास भएका भूटानीहरूले मनाउँदै आएका वार्षिक बसोबास दिवस यसपटक पनि भव्यताका साथ मनाए। हरेक वर्ष 13 मेमा पर्ने यस दिवसलाई यस मितिको नजिकको शनिबार पारेर मनाउने चलन चलिआएकाले यसपटक भने हिजो 10 मे शनिबार परेको थियो। सल्सबरी हाइवे स्थित बहुआकर्षक स्थान खेमर बुद्धिस्ट हल सयौंको संख्यामा भूटानी, नेपाली र अजी दर्शकले खर्चाखच भरिएको थियो भने आमन्त्रित अतिथिको संख्या पनि निकै उल्लेखनीय रहेको थियो। सदाझैं यसपटकको कार्यक्रममा पनि भीआईपीद्वारा कार्यक्रमको शोभा बढ़ाइदिने क्रम जारी रह्यो। गत मार्च महिनामा साउथ अस्ट्रेलियाको राज्य स्तरीय चुनावमा विशेषतः भूटानीहरू बसोबास गर्ने क्षेत्र रामसेलाई प्रतिनिधित्व गर्दै निर्वाचित संसद अनि मन्त्रीमा बढ़ुवा पाउनुभएकी अनरेबल जोभेटिसन एमपी स्टेट मेम्बर फर रामसे एण्ड मिनिस्टर फर कम्युनिटिज सोशल इन्क्लुजन हाउसिङ युथ भोलिन्टियर्स एण्ड मल्टिकल्चरल एफेयर्स प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
अहिलेसम्म खेतीमा मैले एसोसिएसन अफ साउथ अस्ट्रेलियासँग राम्रो प्रकारले जानकारी र यहाँसँग सम्बन्ध राख्न समय पाएको छु।
I value the relationship that I share with your community and your outstanding contribution to the city of Salisbury.
यहाँसँग साथमा रहेर मैले फुल गरेको काम छ त्यसका लागि म उच्च स्थान दिन चाहन्छु अनि यो जुन साउथ अस्ट्रेलियाको संसदमा ल्याएर गएको कामलाई उच्च श्रेणीमा दिन चाहन्छु।
I'm delighted to be here with you in my new role as the Minister for Multicultural Affairs.
मैले यहाँले बहु सांस्कृतिक मिनिस्टर भएर अर्थात् मन्त्री भएर यहाँ आज उपस्थित हुन सकेको म आफैलाई नयाँ एउटा हाल यहाँको अगाडि राख्न पनि चाहन्छु र खुसी पनि छु।
I'm also representing Premier Jay Lennon, who sends his congratulations to you all.
South Australia is a premier day. Maraka Patama, Moya Ara, Maraka Sanbari, Moya Ara.
In 2008, on the 12th of May, the first Bhutanese family arrived in Adelaide from your temporary home in the Falls.
Bara Mena Kudai Sai, Atma, Nepal, Bhutani,
परिवारहरूले
सबैभन्दा पहिला अस्ट्रेलियामा फेकेको दिवस
थियो। अब यो चाहिँ नयाँ ठाउँमा नजानेका ठाउँमा उनीहरूको पहिलो पाएको परेको
थियो। नयाँ जीवन नयाँ संसारलाई उहाँले हातमा हात मिलाएर अर्थात् स्वागत गरेर या यो स्थानमा प्रवेश गर्नुभएको थियो। तपाईँहरूको संस्कारमा तपाईँहरूको समूहमा म पनि पस्न पाउँदा म अत्यन्त खुसी पनि छु। तपाईँहरूको साथी जस्तो तपाईँहरूले भएको म अत्यन्तै खुसी महसुस गर्दछु।
I commend the work of the association in creating new arrivals and supporting them.
यो जुन समुदायको एसोसिएसनको जुन कार्य छ यसलाई मैले सराहना गरेको छ अनि मेरो गएको कार्यमा पनि मैले साथीहरू पर्ने हुन्छ यस्तो मैले महसुस गरेको छु।
मन्त्री जोभेटिसनको मन्तव्यलाई अनुवाद गर्दै हुनुहुन्थ्यो श्री शान्तिराम ढकालज्यूले। त्यसै गरी साउथ अस्ट्रेलियाका लेफ्टिनेन्ट गभर्नर तथा चेयरमेन अफ द मल्टिकल्चरल एण्ड इथनिक एफेयर्स कमिसन ह्यो भ्यान लियो भूटानीहरू बसोबास गर्ने क्षेत्रबाट क्यानबेराका लागि संसद द्वया फेडरल मेम्बर फर पोर्ट एडिलेड र सेलो मिनिस्टर फर क्लाइमेट चेन्ज इन्भाइरोमेन्ट वाटर एन्ड हेरिटेज अनरेबल मार्क बटलर एमपी र फेडरल मेम्बर फर मेकिङ अनरेबल टोनी झेफिया एमपीको पनि व्यस्तताका बावजुद शोभनीय उपस्थित रहेको थियो। र यो कार्यक्रममा बोल्दै अनरेबल लेफ्टिनेन्ट जेनरल भन्नुहुन्छ,
my fellow members of the South Australian Multicultural Ethnic Affairs Commission, Michelle, Hugh, also here with us today.
South Australia Multicultural Ethnic Affairs Commission, Michelle, Hugh,
to all the friends from the Bhutanese community here today. It's a great honor to have been invited to join you for your sixth settlement day celebration.
आज छैटौं बसोबास दिवसको उपलक्ष्यमा मलाई आमन्त्रित गरिदिनु भएकोमा म हार्दिक कृतज्ञता ज्ञापन गर्दै म गौरवान्वित भएको छु.
I'm especially pleased to see so many young people actively and joyously participating in the performances that showcase your arts, dance, and music.
म साह्रै खुसी भएको छु आज भुटानी समुदायको ठुलो जमात रहेको छ, विशेष गरेर युवा जमात आफ्नो कलाहरू देखाउनको लागि निकै फलिन भएर लागेको देखेको छु. त्यसको लागि म धेरै धेरै खुसी व्यक्त गर्न चाहन्छु.
It's hard to believe it's just only six years since we warmly welcomed our first Bhutanese families to that play.
यो छोटो समय छ वर्ष मात्रै भएको छ हामीले पहिलो भुटानी परिवारलाई यहाँ स्वागत गर्न.
And in a relatively short time, the Bhutanese population has grown to more than 1,100 people and the largest community of Bhutanese in Australia.
Hajar, you मन्तव्यलाई चाहिँ अनुवाद गर्दै हुनुहुन्थ्यो सहकर्मी साथी देवी पोखरेलले. उपस्थित माननीय मन्त्री अनि लेफ्टिनेन्ट गभर्नरद्वारा कार्यक्रमलाई सम्बोधन गर्दै भुटानीहरूले यति छोटै समयमा धेरै प्रगति र सहजै रूपमा अस्ट्रेलियामा स्थापित हुन सकेको कुरालाई खुलेर प्रशंसा गर्दै हुनुहुन्थ्यो. अझ लेफ्टिनेन्ट गभर्नर ह्यु भ्यान ली एउले आफू पनि 36 अघि नाउकाबाट शरणार्थीका रूपमा अस्ट्रेलिया आएको कुरा सुनाउँदै शरणार्थी हुँदाको पीड़ा आफूले राम्ररी बुझेको बताउनुभयो. हजुर, छोरी मलाई भागी भागी नसताऊ, यो बोल, यो गीतको बोलले बोल मार्फत नाच्ने कलाकारहरूले चाहिँ दर्शकको वाहवा र थाली ज्यादै बटुलेका थिए. करिब 4 घण्टासम्म चलेको कार्यक्रमका मुख्य आकर्षकहरूमा सांस्कृतिक नृत्य, गायन, संगीनी, किरातीको उभौली साकेला, कविता वाचन र खेलकुद रहेका थिए. कार्यक्रमका सबै गतिविधिलाई युट्युब मार्फत पहिलो पटक संसारभर प्रत्यक्ष प्रसारण गरिएको थियो. गत वर्ष भने सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, गुगल प्लस, साउन्ड क्लाउड आदि मार्फत प्रसारण गरिएको थियो. यसै सामुदायिक कार्यक्रम र निकै ठूलो भुटानी जमात र विशिष्ट अतिथिको उपस्थितिको फाइदा उठाउँदै साउथ अस्ट्रेलियाका उदयमान भुटानी गायक दाजुभाइ द्वे नारा दहाल र ठेकेन दहालको पहिलो गीती एल्बम रोजाईको विमोचन पनि गरिएको थियो। वरिष्ठ नेपाली संगीतकार टीका भण्डारी र कमल खत्रीको मर्मस्पर्शी संगीत र दहाल दाजुभाइको सुमधुर आवाजमा सजिएका छ गीत संग्रहित उक्त एल्बम आफ्नी ममतामाई आमा तुलसी देवी दहाल र मन्त्री भेटिसनका बाहुलीबाट लोकार्पण गरिएको थियो भने नवगायक दहाल दाजुभाइले विमोचित एल्बमबाट एक एकवटा गीत गाएर दर्शकहरूलाई मनोरञ्जन गराएका थिए। यसै गरी कार्यक्रममा संगिनी जस्ता अरू नाचगानहरूले पनि ज्यादै कार्यक्रमको रोचकता बढाएको थियो। एउटा संगिनी गान जुन गान हामी यहाँ प्रस्तुत गर्दैछौ। हजुर, यो संगिनी नाचले एकचोटि भुटान नेपाल अनि पुराना दिनहरूलाई सम्झाउन बाध्य बनाएको थियो दर्शकहरूलाई। त्यसै गरी एडलेड ड्रागन्स फुटबल क्लब खेलाड़ीहरूले जुलाईमा हुन गइरहेको फुटबल प्रतियोगिताका लागि अर्थ संकलन गर्न कार्यक्रम अवधिभर खाजा पानीको व्यवस्था गरेका थिए। भाषाको तेस्रो कार्यकारी समितिको आगमनपछि पहिलो पटक आयोजना गरिएको कार्यक्रम सफल रूपमा सम्पन्न पार्न धेरैको संख्यामा स्वयंसेवक र सामुदायिक कार्यकर्ता खटाइएको थियो।
हजुर, तपाईँहरूले अहिले सुन्दै हुनुहुन्थ्यो हामी भुटानीहरू अस्ट्रेलियामा पुनर्वास भएको छैटौं वर्षको एउटा भनौँ न एउटा चाहिँ शुभ अवसरमा हामीले गरेको एउटा सेरिमनीको बारेमा रिपोर्ट हाम्रो लोकजीले तपाईँहरूलाई सुनाउँदै हुनुहुन्थ्यो।
यो रिपोर्ट चाहिँ विशेष गरेर देवी पोखरेलजीले चाहिँ तयार पढाएर पठाउनु भएको थियो हाम्रो सहकर्मी साथी देवी पोखरेलले।
हजुर, रिपोर्टको सिलसिलामा बीचबीचमा र माझमा तपाईँहरूले थुप्रै गीत सङ्गीतहरू पनि हामीले प्रस्तुत गरेका थियौँ, जुन गीत सङ्गीतहरू चाहिँ हाम्रै मसिना भाइ बहिनी र हाम्रै सिनियर्सहरूबाट प्रस्तुत गरिएको थियो हिजोको प्रोग्राममा चाहिँ एन्युअल डे सेलिब्रेसनमा। र तपाईँहरूलाई हामीले विशिष्ट व्यक्तित्वहरू पनि त्यहाँनिर उपस्थिति भइसक्नु भएको थियो र उहाँहरूबाट दिएको एउटा विशेष मन्तव्यहरूलाई पनि हामीले तपाईँलाई आज यहाँबाट चाहिँ प्रस्तुत गरेर सुनायौँ।
अब भने विकास, हामी कार्यक्रममा चाहिँ अगाडि बढ्नुपर्ने अवस्था हुन्छ किनकि निकै समय बितिसकेको छ होइन यो रिपोर्टले गर्दाखेरि पनि, र हामी गीततिर लागेकै चाहिँ उत्तम होला सायद।
हजुर, अब हाम्रा श्रोता साथीहरूलाई हामी एउटा गीतबाट मनोरञ्जन दिने प्रयास गर्दैछौँ र गीतको बोल छ सिरीमा सिरी निकान्छा इन्दिरा जोशीको स्वरमा सजिएको सुमधुर गीत सुन्नुहोला।
हजुर, हामीले कार्यक्रमको हिजोको बारेमा धेरै प्रस्तुति गर्यौँ, तर आज कार्यक्रममा यो गीत बज्दा बज्दै म सहकर्मी साथी यहाँ नृत्य प्रस्तुत गरौँ जस्तो गरेको यो जाडोमा म देखिरहेको छु। वास्तवमा यो एउटा गीतले पनि सायद जवाब ल्याएको होला विकासजीलाई, कि कसो विकास?
हजुर, यो गीत एकदमै तातोमा तातो, रातोमा रातो, एकदमै चाहिँ नै नाचु नाचु प्रकारको गीत हामीले श्रोता साथीहरूलाई सुनाइसक्यौँ।
पक्कै पनि घरमा बसी बसी पनि कुन रेडियो सुन्दै अथवा मोबाइलमा लगाएर अथवा भनौँ अनलाइनमा होइन यो गीत सँगसँगै नाच्नु पनि भयो होला, हामीले देख्न सकेनौँ तर पनि विश्वास गर्दछौँ। हजुर, अब भने कार्यक्रममा चाहिँ नि एउटा निमन्त्रणातिर लागौँ होला।
हजुर, मनोरञ्जनको साथसाथै हामी केही इन्फर्मेसनहरू सूचनाहरू पनि हाम्रो श्रोता साथीहरूमा हामी प्रवाह गरिरहन्छौँ।
हजुर, सम्पूर्ण एडिलेडवासी, भुटानी, बौद्ध तथा किराँत समाज अनि साथीहरूको संयुक्त आयोजनामा यही मिति 2071 साल ज्येष्ठ 3 गते तदनुसार मे महिनाको 17 तारिकका दिन हुन गइरहेको 95 बुद्ध जयन्ती पूर्णिमा र 50 चौरातौं किराँत साकेला पर्वमा यहाँहरू सम्पूर्णलाई हार्दिकताका साथ निमन्त्रणा गर्दछौ। नववर्ष 2071 सालको हार्दिक मंगलमय शुभकामनाका साथै उक्त पुनित कार्यमा सरिक भई बौद्ध लामाको मुखरविन्दबाट अमृतमय वाणी अनि किराँत साकेला सम्बन्धी प्रवचन श्रवण गरी आफ्नो आत्माको कल्याण गर्दै विविध भक्तिमय भजन कीर्तन, कथा, कविता र सांस्कृतिक नाचगान अवलोकन गरी लाभ तथा मनोरञ्जन प्राप्त गर्नुहोला। स्थान 10 कम्प्युटर स्ट्रिट, सल्सबरी, एसए, सल्सबरी प्राइमेरी स्कुल। मिति शनिबार 17 मे, सटरडे 17 मे 2014। समय 9:30 बजे बिहानदेखि लिएर 3 बजेसम्म। र यो चाहिँ निमन्त्रणा पठाउनु भएको थियो बुद्धिमान गुरुङ, कार्यक्रम संयोजक, भुटानी बौद्ध तथा किराँत समाज अनि साथीहरू एडिलेड साउथ अस्ट्रेलियाबाट। र तपाईँले केही सोध्न चाहनुहुन्छ भनेदेखि उहाँको मोबाइल नम्बर 0435-789-307।
हजुर, हामीले अघि नै भने जसरी नै हामीसँग आज कार्यक्रममा थुप्रै नै विशेष प्रकारका कार्यक्रमका खुराकहरू लिएर हामी उपस्थित भइसकेका थियौँ र हामीले कतिवटा तपाईँहरूलाई अघि नै सुनाएर मनोरञ्जन पनि दिइसक्यौँ। हामीले विभिन्न सूचनाहरूबाट पनि तपाईँलाई जानकारी गराएका छौँ र अहिले भने हामीसँग एउटा कार्यक्रममा एकदमै एक्सक्लुसिभ इन्टरभ्यू हाम्रो अर्को कार्यक्रमको सेगमेन्टमा रहेको छ र यो इन्टरभ्यू चाहिँ हामीले अघि भने जसरी नै हाम्रो समाजमा अहिले भर्खरै हाम्रो शरणार्थी बसाईको पीडा र हामीले भुटान छोड्दाखेरिको अवस्थालाई एकदमै सशक्त ढङ्गले र एकदमै जीवन्त रूपले चाहिँ उपन्यासको रूपमा उतार्नु भएको थियो हाम्रै समाजका एकजना व्यक्तित्व भनौँ राइटर होइन लेखक श्री वैयन चमलगाईज्यूले र उहाँको त्यो उपन्यास अहिले धेरै नै हाम्रो समाजमा चर्चामा रहेको छ र चर्चा बटुलिरहेको छ। वैयन चमलगाईको नाम पनि जतासुकै सुन्न सकिन्छ अहिले त्यही उपन्यासको कारणले गर्दाखेरि। उहाँले अन्य थुप्रै लेखहरू पनि लेखिसक्नु भएको छ र यो उपन्यास उहाँको पहिलो उपन्यासको रूपमा अगाडि आएको छ र त्यो उपन्यास पछाडि चाहिँ त्यही चर्चाको क्रममा रहनुभएका हाम्रा वैयन चमलगाईज्यूसँग हाम्रा सहकर्मी श्री इन्द्र अधिकारीज्यूले लिनुभएको इन्टरभ्यू तपाईँहरूलाई हामी प्रस्तुत गर्न गइरहेका छौँ।
श्रोता साथी, यो संसार कार्यक्रमको आजको अङ्कमा हामीले विशेष अतिथि निम्ति आएका छौँ। हामी धेरै पहिलेदेखि तपाईँलाई भन्ने गर्छौँ युवा साथीहरूका लागि हाम्रो समाजका पुराना व्यक्तित्वहरू जसको युवा अवस्थाको भगाई हाम्रो निम्ति प्रेरणादायी स्रोत बन्न सक्छ र उहाँहरूको कथा कहानी हाम्रो निम्ति भावी योजना बनाउने एउटा मार्गनिर्देशन बन्न सक्छ। ती कथाहरू हामी पहिलेदेखि तपाईँ सामु ल्याउने गर्थ्यौँ। साथीहरूको लागि यो निकै मिठो एउटा सेगमेन्ट पहिलेदेखि रहिआएको छ, हामीलाई थाहा छ। त्यस अन्तर्गत आज हामीसँग एकजना अतिथि हुनुहुन्छ, आफ्ना पुराना कथाहरू हामीसँग बाँड्नुहुनेछ र पछिल्लो अवस्थामा आएर सामाजिक कार्यमा जसरी संलग्न भइरहनु भएको छ उहाँ, त्यसको बारेमा हामी चर्चा गर्ने प्रयास गर्नेछौँ। हामीसँग स्टुडियोमा हुनुहुन्छ अहिले गफ गर्नको लागि वाइएन चौलागाई। चौलागाईजी, तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद युवा संसारलाई, मेरो धेरै धेरै धन्यवाद।
हामी यो एउटा सेग्मेन्ट छ हाम्रो कार्यक्रमको वेन आई वाज यङ भन्ने, युवा अवस्था हुँदाखेरि का कथाहरू हामी हाम्रा युवा साथीहरूसँग बाँड्ने कोसिस गर्छौँ, त्यसभित्र हामी पस्नेछौँ। तर तपाईँको परिचय एउटा दिने एउटा भन्ने प्रोडक्टबाट म सुरु गर्न चाहन्छु। तपाईँको भर्खरै सार्वजनिक भएको एउटा भन्नु पुस्तक साक्षी, त्यहीँबाट म सुरु गर्छु। साक्षी के हो र कस्तो खालको पुस्तक हो यो?
साक्षी यस्तो हो, अब मैले भन्नै पर्ने हुन्छ, म एउटा व्यस्त व्यापारी हुँ। मेरो जन्म भुटानमै भएको हो। मैले जीवनका 35 वर्षसम्म ऊर्जाशील मेरा समयहरू मैले त्यो देशमा त्यहाँनिर रोपेँ र परिस्थिति त्यस्तै बन्यो। हामीले देश छोड्यौँ, यो कुरो सबैलाई थाहा छ। तमाम शरणार्थी साथीहरूभन्दा म छुट्ट भिन्न पटक्कै छैन। र केही महिना अगाडि भुटानी शरणार्थी समस्या सुरु हुनुभन्दा केही महिना अगाडि मात्रै मैले नेपाल प्रवेश गरेको हुँदा र केही नाता मेरो नेपालसँग जोडिएको हुँदा म त्यहाँको नागरिक बने, यो कुरो मैले स्वीकार्नुपर्छ। र म भुटानी रहिनँ, मैले एउटा अर्को देशको नागरिकता लिएपछि म त्यो देशको भएँ। तर मैले त्यहाँ प्रवेश गरेको यस्तै 6-7 महिना पछाडि यस्ता खालका घटनाहरूसँग मेरो साक्षात्कार बन्यो कि भुटानी शरणार्थी भनियो। त्यतिखेर आफ्नै दाजुभाइ दिदी बहिनी इष्टमित्र तल्लो गाउँ पल्लो गाउँ माथिल्लो गाउँ अर्को जिल्लाका तमाम मानिसहरू नेपालको पूर्वी नेपालको माईको बगरमा यस्तो अवस्थामा मैले भेटेँ कि उहाँहरूको अवस्था म शब्दले वर्णन गर्न सक्दिनँ। त्यति दर्दनाक थियो, त्यति पीडादायी थियो, त्यति कष्टदायी थियो। त्यहाँनिर अभाव थियो, आवश्यकता थियो। त्यहाँनिर हरेक पल मृत्यु थियो, मान्छेहरू मर्दै थिए। तिनीहरूलाई कसरी बचाउने, तिनीहरूको केही मात्र अलिकति भए पनि कसरी झगडा गर्न सकिन्छ भनेर हामी धेरै चिन्तित रह्यौँ। हामी धेरै महिनासम्म त्यसमाथि काम पनि गऱ्यौँ। यसरी काम गर्दा मेरो पूर्व परिचित मात्रै नभएर धेरै अरू भुटानी मित्रहरूसँग पनि परिचय भयो र ती कुराहरू मसँग गुम्सिएर रहिरहे। यो 18-20 वर्षसम्म पनि मैले भुटानी साथीहरूका नेपाली साहित्यकारहरूका विविध मैले सामग्रीहरू हेरेँ। भुटानको सन्दर्भ लिएर लेखेका धेरै पुस्तकहरू मैले अध्ययन गरेँ। तर ती मानिसहरूले त्यतिखेर भोगेको त्यो भोगाई कतैबाट पनि आएन, कहीँबाट पनि आएन। मेरो चित्त दुखाई त्यहाँनिर रह्यो। म स्थापित लेखक नभए तापनि मैले जमर्को गरेँ कि यी कुराहरू त ल्याउनै पर्छ, यो एउटा इतिहास हो। मैले इतिहासकै रूपमा त यसलाई प्रस्तुत गर्न सक्दिनँ होला, तथापि एउटा आख्यानको रूपमा भए पनि मैले ल्याउनु पर्छ, यो मेरो कर्तव्य हो। मैले चाहिँ त्यति गर्दाखेरि कमसेकम 1.25 लाख भुटानीहरू जो विस्थापित हुनुभएको छ उहाँहरूमाथि केही त न्याय अवश्य हुन्छ होला जस्तो मलाई लाग्यो। मैले देखेका, भोगेका, आफूले जानेका र आफूले प्रत्यक्ष महसुस गरेका कुराहरू समावेश गरेर मैले लेखेको पुस्तकको नाम साक्षी, त्यसलाई मैले एउटा उपन्यासको रूप दिएको छु।
यो साक्षी चाहिँ लेख्नुको विशेष उद्देश्य तपाईँलाई ती घटनाक्रमले चाहिँ भन्न अलिकति पुस गरेको हो कि तपाईँलाई अरू कसैले साहित्यमा लाग्ने साथीहरूले चाहिँ होइन यस विषयमा पुस्तक लेख्दाखेरि चाहिँ अलिकति राम्रो हुन्छ भन्ने खालको बाहिरबाट हौसला अथवा प्रेरणा मिलेको हो कि त्यो घटनाक्रमले तपाईँलाई बढी प्रेरणा?
होइन होइन होइन, त्यसरी मलाई बाहिरबाट प्रेरणा मिलेको होइन। प्रेरणा मिलेको भन्नाले अब प्रेरणा नमिलेको भन्न त मिल्दैन, किनभनेदेखि जतिखेर मैले साक्षी लेखेँ त्यतिखेर मेरो समय अलिकति फुर्सदिलो थियो। म चाहिँ अलिकति निवृत्त जस्तो, मेरो आफ्नो जिम्मेवारीहरूबाट अलिकति रिटायर्ड जस्तो पनि सेमी रिटायरको अवस्थामा म पहिला पनि के अलिअलि फुटकर केही कथा कविताहरू लेख्ने गर्थेँ र मलाई परिवारजनहरूबाट हौसला मिलेको हो, लेख्नुपर्छ केही न केही लेख्नुहोस् भन्दाखेरि मेरो मनमा उकुसमुकुस भएर बसिराखेका कुराहरू थिए। म यसलाई के गरौँ, कोस मार्फत लेखाउँ, कुनै राम्रो साहित्यकारहरूलाई घटनाहरू बताएर ऊ मार्फत लेखाउँ, यसरी म सोचिराखेको थिएँ। त्यतिखेर समय अनुकूल परिदियो र मैले लेखेँ। लेख्नुको पछाडिको कारण चाहिँ त्यही नै हो, कतैबाट पनि यो विषय आएन, मलाई यो विषय आउनुपर्छ लागिरह्यो। यो चाहिँ नि न्याय भएन, तमाम शरणार्थीहरूप्रति उहाँहरूले भोगेको भोगाईप्रति न्याय भएन मलाई यस्तो लागिराख्यो। केही त न्याय अवश्य होला भन्ने मलाई लागेर लेखेँ। अब न्याय कति भयो त्यो म भन्न सक्दिनँ, तर मलाई त्यसरी लागेरै लेखेको हो।
हजुर, तपाईँले शरणार्थी नेपाल पस्दाखेरिको त्यो दर्दनाक अवस्थालाई साक्षीमा चित्रण गर्नुभएको छ। ती शरणार्थी साथीहरूसँग त्यस बेलादेखिको मित्रता तपाईँले गाँच्नु भएको छ. अहिले अहिलेको पछिल्लो अवस्थामा चाहिँ शरणार्थीसितको सम्बन्ध तपाईँको कस्तो रहेको छ?
सौहार्दपूर्ण रहेको छ. त्यतिखेरका साथीहरू, त्योभन्दा अगाडिका साथीहरू, त्यहाँदेखि पछि, साक्षीदेखि पछि पनि धेरै साथीहरू, शरणार्थी साथीहरूसँग मेरो सम्बन्ध रह्यो. तथापि सम्बन्ध त्यस्तो गाढा मेरो हुन सकेन. कारण किनभने म एउटा व्यस्त व्यापारी थिएँ, म एउटा आफ्नो लाइनमा थिएँ, म आफ्नै नातागोताको मान्छेहरूसँग पनि अलिकति टाढा टाढा रहेँ. जतिखेरदेखि दातृ संस्थाहरूले शरणार्थीहरूको लालन पालन गर्ने जिम्मा लियो, त्यहाँदेखि मैले पनि आफ्नो काममा लागेँ. त्यसले गर्दाखेरि त्यत्रो निकटता रहि नरहे तापनि तमाम साथीहरूसँग अहिले पनि मेरो सौहार्दतापूर्ण सम्बन्ध चाहिँ कायम छ.
हजुर, अब हामी तपाईँको साक्षी पुस्तकको बारेमा छोटो चर्चा गरिसकेपछि हाम्रो खास गरी यो सेगमेन्टको मूलभूत उद्देश्यतर्फ जान्छौँ हामी. तपाईँले अहिले सुरुमा भन्नुभयो भुटानमा जन्मेको, तपाईँको त्यो गाउँ कहाँ जन्मिनु भयो, कस्तो अवस्था, कुन गाउँमा कसरी जन्मिनु भयो, त्यो अलिकति जानकारी दिनुहोस्.
हजुर, म चिराङ जिल्लाको सलामी गाउँमा जन्मेको हुँ. मैले सलामी स्कुलमा प्राइमरी शिक्षा, प्रारम्भिक शिक्षा भनेको सलामी स्कुलबाटै लिएको हो. त्यसको पछाडि बसैँसराईको क्रममा लप्सीबोटे, गोसेलिङ ब्लक जुन भनिन्छ त्यही जिल्लाको, त्यहाँ बस्दाखेरि मैले डम्फु स्कुलमा अरू मेरो अध्ययनलाई निरन्तरता दिएँ. पछि गएर हाई स्कुल मैले सर्वाङबाट गरेको हुँ र मात्रै 16 वर्षको उमेरमा पारिवारिक संरचनाका कारण भनौँ अहिले, अब तथापि मैले अरू कारण देखाउन मिल्दैन, मेरो भाइ बहिनीहरू अरू अरू परिवारका अरू मानिसहरूको पनि मैले चाहिँ प्रवृत्ति गर्नुपर्ने दायित्व, घरको चाहिँ जेठो छोरो भएको नाताले भाइ बहिनीहरूको प्रवृत्तिको दायित्व म कहाँ आएको हुँदा 16 वर्षको उमेरदेखि म व्यापारमा लागेँ र मैले भाइ बहिनीहरूको प्रवृत्ति गरेँ. मेरो बुवा पछि गएर त्यो ब्लकको मण्डल पनि हुनुभयो र यसरी चाहिँ नि मैले 16 वर्षदेखि आजैको दिनसम्म पनि भन्नुहोस् मैले एउटा व्यस्त व्यापारीको जीवन बिताएँ. म साथीहरूलाई भन्ने पनि गर्छु, म अरू विषयमा सफल हो होइन, म व्यापारमा चाहिँ सफल मान्छे हुँ. किनभनेदेखि 2046 साल जतिखेर भुटानमा समस्या भयो, भुटानी जेलमा 83 दिन म पनि बसेर भुटानी सरकारले के देख्यो मलाई, मलाई किन समातेको थियो म जान्दिनँ, किन फेरि मलाई छोड्यो त्यो पनि म जान्दिनँ. तर उसले छोडे पछाडि पनि जिन्दगी मेरो सुरक्षित त्यहाँ रहेन, त्यसले गर्दाखेरि म बाहिर निस्केँ. अब यो कथा लामो छ, यहाँनिर अहिले वर्णन गर्न सकिँदैन, तर म बाहिर निस्केँ पछाडि 6 महिना पछाडिदेखिको यताको कुरो भनेको साक्षीले वर्णन गर्ला. यता निस्किँदाखेरि मैले नेपालको भूमि टेक्दाखेरि म नाङ्गै थिएँ. मैले जानेको कर्म, आफूले गरेको काम चाहिँ नै व्यापार हो. मैले व्यापार नगरे मेरा बालबच्चा पनि भोकै मर्ने थिए. त्यसले गर्दाखेरि शरणार्थी शिविर त पछाडि आपतकालीन अवस्थामा स्थापित भयो, दातृ संस्थाहरू आए, तर म त्योभन्दा केही महिना अगाडिको व्यक्ति भएको नाताले मैले आफै खुट्टा टेक्न कर लाग्यो र मैले गरिल्याएको पैसा व्यापार गरेँ, त्यसैभित्र रमाएँ, त्यसैभित्र हराएँ र म लगभग सफलै भएँ. आज म बालबच्चाहरू हुर्काउन सफल भएँ, जो कि मैले क्याम्पभित्र परिस्थितिले, परिबन्धले, इच्छाले अथवा केले हो मैले क्याम्पभित्र समावेश भइनँ. अब यस अर्थले मलाई नेपाली भनेर चिने पनि हुन्छ, म नेपाली नागरिक हुँ. यस अर्थले मलाई भुटानी भनेर चिने पनि हुन्छ, म भुटानमा जन्मिएको हुँ. मेरो कर्म, मेरा ऊर्जाशील 35 वर्ष भुटानमा बितेका हुन्. अब मेरो इतिहास यस्तै प्रकारको छ.
मैले खास गरी तपाईँको बालाफनको घरेलु वातावरण बुझ्न खोजेको छु. यहाँनिर त्यतिखेर तपाईँको उमेरका अथवा तपाईँले स्कुल पढ्दाखेरि चाहिँ त्यति धेरै मानिसहरू भनौँ न दक्षिण भुटानबाट पढ्ने स्कुल जाने अवस्थामा थिएनन्. तपाईँको घरेलु वातावरण कस्तो थियो जसले गर्दा तपाईँलाई पढ्नमा प्रेरित गर्यो अथवा पढ्नलाई त्यो मौका दियो?
त्यतिखेरको अवस्था अहिलेको जस्तो चेतनशील स्तर त सबैको थिएन, तथापि पनि मेरो घरमा मेरो बुवा आमाले अनि छोराछोरीलाई अब पढाउनु नै पर्छ, नपढाए पछाडि त अब यो गम्भारपन चेतना स्तर बढ्दैन, छोराछोरीलाई पढाउनु पर्छ भन्ने चाहिँ उहाँहरूलाई थियो र नै मलाई टाढा टाढा पनि धाएर पनि स्कुल पठाउनु भयो.
उहाँहरू पनि पढ्नु भएको थियो?
उहाँहरू सामान्य साक्षर मात्रै, बुवा सामान्य साक्षर हो,
औपचारिक शिक्षा
लिनुभएको थिएन, आमा निरक्षर नै हुनुहुन्थ्यो, र पनि पढ्नुपर्छ भन्ने ज्ञान उहाँहरूमा थियो. उहाँहरूबाट हौसला प्रेरणा मलाई भएकै हो र मैले स्कुल लेभल सकेपछि अरू भाइ बहिनीहरूले पनि शिक्षा लिनुपर्छ भन्ने जोड भनेको बुवाको हो. अब तेरो काँधमा दायित्व छ, भाइ बहिनीहरू सबै पनि शिक्षित हुनुपर्छ है भनेर बुवा, मेरो बुवा त्यो बेलाको अवस्थाको मान्छे दूरदृष्टिपूर्ण नै हुनुहुन्थ्यो यसरी म मान्छु.
तपाईँले स्कुल पढ्दाखेरि कति खर्च लाग्थ्यो?
खर्च त्यस्तो केही पनि लाग्दैन थियो. सामान्य हामीलाई खर्च सामान्य भन्दा सामान्य खाजा बुजाको घरको भोजनको भन्दा फाल्तु खर्च हामीहरूलाई लाग्दैन थियो. स्कुलको फी निशुल्क थियो. हामीहरूले खाता पुस्तकहरू कलम पनि पेन्सिलधरि पनि हामीहरूले निशुल्कै पाउँथ्यौँ त्यतिखेर.
जस्तै भनौँ तपाईँको गाउँबाट कतिजना तपाईँको उमेरका मानिसहरू स्कुल जान्थ्यो होला?
मेरो गाउँबाट समग्र मेरो उमेरको मानिसहरू लगभग अब यसरी भनौँ 70-75% युवाहरू स्कुल जान्थे. केही छुट्थे भनेदेखि 20-25% युवाहरू मात्रै छुटेको हुनुपर्छ त्यतिखेर जहाँसम्म मलाई लाग्छ.
तपाईँसँग सँगै पढ्ने त्यतिखेरको सहपाठीहरू अहिले कहाँ कहाँ हुनुहुन्छ, के के गर्दै हुनुहुन्छ?
मेरो सहपाठीहरू राम्रो अवस्थामा पनि हुन्छ, पढे लेखेर विद्वान डक्टरहरू पनि हुनुहुन्छ.
नाम भन्न सक्नुहुन्छ?
पुष्प आचार्य, इच्छाराम दुलाल, डाक्टर नन्दलाल ढुङ्गाना, सायद उहाँ नन्दलाल शर्मा अहिले सायद पर्थमा हुनुहुन्छ, अस्ट्रेलियामै हुनुहुन्छ. यस्तै यस्तै डाक्टर ऋतुलाल कोइराला, प्रसाद कोइराला, यस्तै चाहिँ अब मलाई अहिले सरस्वती त आएन, समथिङ घले, टहलमान खड्का भुटानमा जो फुटबलर हुनुहुन्थ्यो, उहाँहरू हाम्रो समकालीन. दशरथ आचार्य, अब सम्झिँदै जाने हो भने धेरै नाम
आउँछ होइन, सबैको नाम भनेर साध्य पनि हुँदैन. तपाईँको जस्तै भन्नु त्यहाँनिर तपाईँले उल्लेख गर्नुभयो तपाईँका सहपाठी, तपाईँ गाउँबाट अधिकांश भन्न तपाईँ उमेरका केटाकेटी चाहिँ स्कुल जाने, त्यो वातावरण हेर्दाखेरि, त्यो अवस्था हेर्दाखेरि मैले के कल्पना गर्दैछु यहाँ भने सायद त्यो गाउँ नै धेरै नै शिक्षित थियो, धेरै विकसित थियो होला सायद.
अवश्य पनि त्यसो भन्न सकिन्छ. अब त्यो एउटा ढुङ्गे युगबाट हामीहरूले देखेको युग भनेको लगभग ढुङ्गे युग नै भनौँ, किनभनेदेखि घरमा तल्लो घर माथिल्लो घर पल्लो घर यसो घुमेर हेऱ्यो भनेदेखि सामान्य लेखपढ गर्न मान्छे भनेको औँलामा गन्ती गर्ने मात्रै पाइन्थ्यो. पछि गएर भनेको बिस्तारै बहुत छोटो समयमै त्यहाँ हामीहरूले धेरै परिवर्तनहरू देख्यौँ. आफ्नो अधिकार के हो, यो चाहिँ नि मान्छे कुन सीमासम्म मात्रै दबेर रहन ठिक, कुन सीमासम्म चाहिँ हामीहरूले शिक्षाको स्तरले हामीहरूलाई कुन सीमादेखि बाहिर निस्किन साथ दिन्छ, यी कुराहरू मान्छेमा जब चेतना आयो, त्यो स्तरसम्म विकास भयो भनेपछि त्यतिखेरको शिक्षाले राम्रो काम गरेको थियो, मान्छेमा समाजमा परिवर्तन ल्याउनुको लागि अहम भूमिका निभाएको थियो, मैले यसरी बुझ्दछु.
तपाईँको जस्तै भनौँ गाउँमा चाहिँ एउटा त्यस बेलाको काम अथवा त्यस बेलाको व्यवसाय गोठ पालन होइन, गाई गोरु धेरै पाल्ने, गोठालो जानुपर्ने, तपाईँको परिवारमा तपाईँ त्यसपछि तपाईँको भाइ बहिनीहरू सबै स्कुलतिर जाँदाखेरि त्यो गोठालोको चटार हो, त्यो गाईबस्तुको धेरै भन्न चटार त्यो हेर्नुपर्ने, त्यसले चाहिँ भन प्यारेन्ट्सहरूलाई अलिकति भन्न गाह्रो भएको जस्तो महसुस हुन्थ्यो कि हुँदैन थियो?
अवश्य अवश्य पनि. अब त्यतिखेर बुवा आमाहरूले यस्तो समायोजन गर्नुहुन्थ्यो, उहाँहरू म्यानेजमेन्टमा धेरै राम्रो हुनुहुन्थ्यो जस्तो मलाई लाग्छ. किनभनेदेखि परिवारले जे धान्न सकिन्छ त्यो गर्ने हो, जे धान्न सकिँदैन त्यो नगर्ने हो. परिवारले धान्ने कुरो पनि कस्तो भनेदेखि बुवा आमा दुईजना काका फुपूहरू अरू अरूको सहायताले जे जतिवटा चौपाए घरमा पाल्न सकिन्छ त्यति मात्रै. हाम्रो परिवारमा मेरो भाइ बहिनी म लगायत मेरो भाइ बहिनीहरू कोही यस्तो छैनन् बिहान बेलुका गाई बस्तुको घाँस पानी आदि इत्यादि एक लगनी काम नगरिकन र स्कुलबाट फर्केर आएर पनि एक लगनीकन घरमा चाहिँ काम नगरिकन हामी कसैले पनि त्यसरी बिताएनौँ. जबकि पढ्ने विद्यार्थीले पढ्ने हो अनि खेल्ने हो, खेलिसकेपछि फेरि पढ्ने हो अनि भोजन पानी पछाडि फेरि समयमा स्कुल जाने हो, त्यो मात्रै हाम्रो जिम्मेवारी दायित्व रहँदैन थियो. हामीहरूले घरको एक लगनी काम डेफिनेटली गर्नु पर्थ्यो, होइन भने धरै थिएन.
अब अलिकति युवा अवस्थातिर जाँदाखेरि यङ एज भनेको तपाईँले भन्नुभयो 16 वर्षदेखि मेरो काँधमा जिम्मेवारी आयो, मैले जिम्मेवारी वहन गर्नु पऱ्यो भयो, अलिकति सिरियस इस्युमा अलिक सिरियस स्टपभित्र म पसेँ भन्नुभयो. तर पनि यङ एजमा अलिकति छट्टै फट्टैका कुराहरू आउँछन्, कुनै राम्रा काम गरिन्छन्, कुनै नराम्रा काम गरिन्छन्। म सोच्छु तपाईँले मैले चाहिँ यङ एज हुँदाखेरि यो चाहिँ राम्रो काम गरेँ निकै राम्रो काम गरेँ भन्ने तपाईँले सम्झन लायक घटनाहरू एक दुईवटा एउटा भन्न सक्नुहुन्छ?
हजुर हजुर, अब मनोरञ्जनका कुराहरू एउटा सानो बजारमा व्यवसाय गरेर बस्ने मान्छे अलिकति टाढा गएर ठुलो बजारबाट किनमेल गरेर लिएर आउँदाखेरि अलिकति समय फुर्सद मिल्यो त्यस्तै समय भयो भनेदेखि सिनेमा हेर्नभन्दा अरू मनोरञ्जनका कामहरू हामीहरूलाई त्यस्ता उपलब्ध भएनन्,
साधन
त्यो सौभाग्य हामीलाई प्राप्त भएन। अब गर्दै रहँदाखेरि व्यापार व्यवसाय साथसाथै सामाजिक दायित्व भित्र पनि रहँदाखेरि मैले जीवनमा गरेको सामाजिक रूपले गरेको र मलाई लोभ लाग्ने माया लाग्ने आजसम्म पनि सम्झिँदाखेरि कोही कोही बेला तरक्क आँसु आउने एउटै कुरो चाहिँ के हो भनेदेखि चिराङ भुटानको डम्फु बजार जहाँको चाहिँ लोकल टाउन प्लान कमिटी लोकल अर्बन डेभलपमेन्ट कमिटी भन्थ्यो त्यसको सेक्रेटरी भएर मैले काम गरेँ र मलाई लाग्छ मैले त्यो बजार स्थापना गर्नमा जुन जिम्मेवारी वहन गरेँ त्यतिको सायदै अरूले बहुत थोरैले मात्रै त्यो सौभाग्य प्राप्त गर्नुहुनेछ र मैले त्यो मौका पाएको थिएँ र त्यो बजार निर्माण गरेका ती दिनहरू भुटान गभर्मेन्टसँग समायोजन गरेर अर्बन डेभलपमेन्ट कर्पोरेसनसँग चाहिँ गरेर त्यो बजार स्थापना गर्ने लोकल टाउन प्लानिङ जसरी गरियो त्यहाँ मैले जे देन दिएँ सामाजिक रूपमा मैले सामाजिक रूपमा गरेका कामहरूमा त्यो नै सर्वोत्कृष्ट मलाई लाग्छ। मेरा ऊर्जाशील समयहरूमा मैले गरेको सर्वोत्कृष्ट सामाजिक कामहरूमध्ये त्यो नै पर्छ मैले मान्छु।
अब मैले चाहिँ यङ एजमा यो चाहिँ साह्रै बदमासी गरेको रहेछु भन्ने कुरो कुनै घटना आउँछ तपाईँलाई?
त्यो साह्रै बदमासी गरेको रहेछु भन्ने घटना चाहिँ
मलाई फटाइ काम गरेको रहेछु भने
एक्ज्याक्टली मलाई यस्तो हो, म सानो उमेरको थिएँ त्यसै पनि अलिकति सानो होचो कदको मान्छे, मलाई त्यहाँनिर भुटान गभर्मेन्ट ट्रान्सपोर्ट सर्भिस बिजिटिएसको एकजना गुरुजी हुनुहुन्थ्यो, ढुङ्गाना बाजे भन्थ्यो उहाँलाई, उहाँको नाम पनि थाहा छैन मलाई, मलाई ड्राइभिङ सिकाउने गुरुजी उहाँ, अनि उहाँले मलाई डम्फूको फुटबल ग्राउन्डमा ड्राइभिङ सिकाउनु हुन्थ्यो। अलिअलि मैले हल्का हल्का जानेको थिएँ, धेरै जानेको थिइनँ। अनि एकपल्ट चाहिँ बेलुकाको समय 4 बजे गाडी डम्फूमा आइपुगेको थियो, ढुङ्गाना बाजेले लिएर जानुभएको, प्यासेन्जरहरू उत्रेर गइसक्नुभयो आफ्नो आफ्नो ठाउँमा, स्ट्यान्ड गरेर चाहिँ पार्किङ गरेर राखेको गाडी मैले बाजेको गोजीबाट मन्चिरे चोरे अब यो गरेर हो जितेर हो अथवा कसरी चाबी लिएर गएर फट्टै स्टार्ट गरेर म हिँडेँ। तर चाहिँ नि कसो कसो राम्रो ड्राइभिङ नसिकेको मान्छे म चुकिहालेँ, मैले चाहिँ नालीमा लगेर गम्ल्याङ्गै गाडी चाहिँ खसालेँ। अब त्यो चाहिँ नि ठुलो दुर्घटना हुनसक्थ्यो, मैले गरेको बदमासी सायद त्यो नि ठुलो हो कि जिन्दगी हो मलाई यस्तो लाग्छ।
हजुर, यो बदमासी तपाईँले सुन्दै हुनुहुन्छ लेखक वायन समलागाईको अन्तर्वार्ता अन्तर्गत यो परेको, जस्तै इन्द्र अधिकारी हाम्रो सहकर्मी साथीले लिनुभएको अन्तर्वार्तामा। त्यसपछि अरू के बदमासी गर्नुभयो त उहाँले युवा अवस्थामा, अथवा कस्ता राम्रा कुरा गर्नुभयो? अझ साक्षी उपन्यास सम्बन्धीमा कस्ता चर्चा परिचर्चा गरिएका छन् त यो बाँकी अंश सुन्नको लागि चाहिँ तपाईँले हाम्रो अनलाइनमा जानुपर्ने हुन्छ, www.युवासंसार.com गएर तपाईँले पूर्ण यो कार्यक्रममा यो अन्तर्वार्ता पूर्ण अन्तर्वार्ता लिन सुन्न सक्नुहुनेछ। र कार्यक्रममा अब भने बेर नगरिकन फेरि हामी अर्को गीततिर लाग्छौँ। विकास गीतको बोल रहेको छ, यी आँखामा तिमी छौ।
देखाउन पुत्र गाह्रो
हजुर, यी आँखामा तिमी छौ यो ज्यादा नै चर्चित गीत पछि तपाईँलाई एउटा म गजल सुनाउनेछु, जुन गजल चाहिँ मेरो हातमा रहेको छ, एउटा सङ्ग्रह नै रहेको छ, डायस्पोरिक नोस्टाल्जिया भनी। यो चाहिँ यो गजल लेख्ने गजलकार हुनुहुन्छ धनकुटे खान्सा। धनकुटे खान्साको गजल चाहिँ मेरो हातमा परेको छ र म त्यो सङ्ग्रहबाट चाहिँ एउटा तपाईँलाई सुनाउँदैछु त्यहाँबाट टपक्क टिपेर। र वास्तवमा सबैको कथा, हामी भुटानीहरूको कथा एक प्रकारको छ, हामी नेपालीहरूको कथा अर्को प्रकारको छ। कोही विदेश जानुपर्ने पीडा, विदेशका पीडाहरू, कुवेत जस्ता ठाउँहरूमा, जस्तै अरब जस्ता ठाउँहरूमा गएर जुन पीडाका कथाहरू, पीडा दुखाइ र भोगाई भनेका सबैका कथा बेग्ला बेग्लै भए पनि दुखाइ एकै खालको हुनसक्छ। र यसै गजलमा पनि यस्तै कथा बोकेको एउटा गजल तपाईँलाई सुनाउँदैछु। गजलको शीर्षक रहेको छ अनिदोमा जागै बस्ने परदेशीको कथा सुन। ल सुनौ है त परदेशीको कथा धनकुटे कान्छाको यो गजल सङ्ग्रहबाट। अनिदोमा जागै बस्ने परदेशीको कथा सुन, शीत जस्तै आँसु खस्ने परदेशीको कथा सुन। देश दुख्ने एउटा मुठु अर्को मुठु माया दुख्ने पटुकीको फेरो कस्ने परदेशीको कथा सुन। भोक तिर्खा भुल्छ तर, भोक तिर्खा भुल्छ तर, माया भुल्न नसकेर यादको छुरा आफ्नै आफै घस्ने परदेशीको कथा सुन। हिजो भोट लासा गए, हिजो भोट लासा गए, आज अरब जाने भए सधैँ रित्तो मुटु डस्ने परदेशीको कथा सुन। सधैँ रित्तो मुटु डस्ने परदेशीको कथा सुन। यो गजल सङ्ग्रह मैले मार्फबाट चाहिँ तपाईँलाई सुनाएँ। अब भने कार्यक्रममा हामी यो गजल पछि चाहिँ विदा लिनुपर्ने अवस्था पनि हुनसक्छ। र कार्यक्रममा यो गजल सङ्ग्रहको हामीले चर्चा परिचर्चा गऱ्यौँ होइन विकास, यो गजल सङ्ग्रह।
हजुर, यो गजल सङ्ग्रह डायस्पोरिक नोस्टाल्जिया बाट हाम्रा अहिले हाम्रा सहकर्मी लोकजीले एउटा गजल तपाईँहरूलाई सुनाइसकिसक्नु भएको छ। गजलको शीर्षक थियो, गजलको बोल थियो भनौँ, अनिदोमा जागी बस्ने परदेशीको कथा सुन। र त्यसकै अर्को पेजमा ठ्याक्कै यतापट्टि चाहिँ मैले एउटा अति रमाइलो खालको गजल पनि देखिरहेको छु। मलाई अहिले भर्खरै लोकजीले यो गजल सङ्ग्रह चाहिँ मेरो हात पारिदिनु भएको छ र रहेको छोटो अलिकति समयमा म एउटा गजल तपाईँहरूलाई सुनाउन गइरहेको छु, सायद हामीलाई समयले पनि साथ दिएला यो गजलको लागि। गजलको बोल छ, आमा तिमी आफू रित्ति फुल हुर्काउने, आमा तिमी आफू रित्ति फुल हुर्काउने, आमाले आफू रित्ति कस्तो फुल हुर्काउनु हुर्काउनु हुँदो रहेछ हेरौँ हामी पनि। तिम्रो माया औषधि हो मन दुख्न दिन्नौ, तिम्रो माया औषधि हो मन दुख्न दिन्नौ, तिम्रो बाटो तिमी बाटो म पाइला शिर झुक्न दिन्नौ, तिमीबाटै सुरु हुन्छ मेरो अर्को जन्म, तिमीबाटै सुरु हुन्छ मेरो अर्को जन्म, दुःख पर्दा सिसा जस्तै छाती चुक्न दिन्नौ, घरभरि अँध्यारोमा पग्ली हराउँदछौ, घरभरि अँध्यारोमा पग्ली हराउँदछौ, मैन तिमी उज्यालोको, मैन तिमी उज्यालोको गीत सुक्न दिन्नौ, तिमी बाटो म पाइला शिर झुक्न दिन्नौ। आमा तिमी आफू रीति फुल हुर्काउने, आमा तिमी आफू रीति फुल हुर्काउने, सृष्टि तिमी सिर्जनाको धुन रुक्न दिन्नौ, तिमी बाटो म पाइला शिर झुक्न दिन्नौ, तिम्रो माया औषधि हो मन दुख्न दिन्नौ। एकदमै रोचकिलो आमाप्रति समर्पित रहेको यो गजल आज ठिक्कै मदर्स डेको अवसर परेर चाहिँ तपाईँहरूलाई सुनाउन पाउँदाखेरि मैले आफूलाई पनि सौभाग्यशाली ठानेको छु, होइन त लोकजी?
वास्तवमा यो आज मदर्स डे पनि होइन, र यो ज्यादै नै रोचकिलो गजल पनि हामीले सुन्न पायौँ र सुनायौँ पनि तपाईँलाई। कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, अब हामीले कार्यक्रमबाट बिदा लिनुपर्ने नै हुन्छ। तर एउटा कुरा तपाईँले के जानकारी दिउँ भनेदेखि, यस्ता खालका गजलहरू तपाईँ पनि लेख्नुहुन्छ भने तपाईँ हामीलाई हाम्रो फेसबुक पेजमा गएर पनि तपाईँले त्यहाँ पनि छोड्न सक्नुहुन्छ, र तपाईँले त्यसरी मात्रै नभएर हाम्रो इमेल आइडी पनि हामी दिँदैछौँ, yuva.sanchar@hotmail.com, त्यसमा पनि तपाईँले सेन्ड गर्नुभयो भनेदेखि नि तपाईँका गजलहरू हामी यसरी नै वाचन गर्नेछौँ, यी वाचन पनि गर्नेछौँ र हामी वाचा पनि गर्दछौँ, तपाईँले पठाएका गजल हामी पढ्ने नै छौँ। अवश्य पनि एक घन्टासम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँले, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
हजुर, अनि हामीलाई फेसबुक मार्फत तपाईँका लेख रचनाहरू पठाउन चाहनुहुन्छ भने फेसबुकमा तपाईँले हामीलाई पाउनुहुनेछ, YUBA युवा, SANSAR युवा संसार लेखेपछि तपाईँले हाम्रो कार्यक्रमको, हाम्रो युवा संसारको लोगो, हरियो लोगो पनि भेट्न सक्नुहुन्छ, र त्यहाँबाट चाहिँ हामीलाई मेसेज गरिदिनु भयो भने तपाईँको गजलहरू हामी अन्यर गर्नेछौँ। र अहिले भने हाम्रो कार्यक्रमको अन्तिम गीत रहेको छ, र कार्यक्रममा तपाईँलाई यो गीत छोड्दै र कार्यक्रममा अर्को हप्ता फेरि भेट्ने बाचा गर्दै हामी तपाईँलाई यो गीत बजाउन गइरहेका छौँ।
हजुर, यो गीत बजाउँदा बजाउँदै हामी फेरि स्वागत गर्छौँ हाम्रो अर्को नेपाली भाषाको कार्यक्रम भोइस अफ साङ्गीतिकलाका साथीहरूलाई, वेलकम गर्दै हामी भने विदा गर्छौँ।